کا بڑا اہتمام ہے. حضور علیہ السلام و سلام کے مجلسوں میں اور آپ کے بعد بھی جو ان کے علمی حلقے تھے, دینی مجلسیں تھے, ان کا جو منظر کتابوں میں نقل ہوا کہ وہ بڑے طالب تھے, اپنے دین کے طالب تھے, دینی مجلسوں میں, دینی محفلوں میں ادب سے بیٹھتے تھے اور اچھے عزائم اور اچھی نیتیں تھے. وسائل ان کے پاس کم تھے, اسباب ان کے پاس بہت تھوڑے تھے, ان کے پاس وسائل کم تھے. آگے کافی جگہ ہے, اگر کوئی پیچھے بیٹھا ہے نندا تشریف لے آپ, بہت جگہ ہے. ان کے پاس وسائل کم تھے لیکن عزائم بہت بلند تھے, عزائم بہت اونچے. اور انسان پرواز کرتا ہے اپنے عزائم سے, دنیا میں بھی دیکھتے ہیں, حالانکہ دنیا کا تعلق مقدر سے ہے, پوری طرح مقدر سے, لیکن بہت سے لوگ ان کے پاس وسائل کی قلت ہوتی ہے لیکن عزائم اچھے لے کر کام شروع کرتے ہیں, اللہ ان کی مدد کر دیتا ہے. اور دین کا تعلق تو سراسر محنت و مشقت سے, والذین جاهدوا فینا لنهدینهم سبلنا من کان یرید حرف الدنیا نؤتیه منها ومن کان یرید حرف الآخرة نزد له فی حرفه. اور ایک جگہ اللہ تعالیٰ نے جہاں آخرت کا تذکرہ فرمایا, وہاں کا وسع لنا سعیھا, جہاں دنیا کا تذکرہ کیا ہونا ہے اس آیت میں, تو کہا کہ جو طالب ہوگا اس کو دے دے. اور آخرت کا جہاں تذکرہ آیا تو وہاں اللہ آگے شرط لگا رہا ہے, وسع لنا سعیھا, اور جو اس کے لیے کوشش بھی کرے گا تو اولئک کان سعیھم مشکورا, پھر اس کی کوشش کہ ہم قدر کریں. تو آخرت کا تعلق سراسر محنت مشقت مجاہدے سے, اور اللہ تعالیٰ نے ہم کو زندگی اسی لیے دی. یہ جو ہمارے پاس زندگی ہے وہ زندگی ہے ہی آخرت کے لیے. اس زندگی میں آدمی آخرت کے لیے کام کرے. حدیث پاک حضور علیہ الصلوۃ والسلام نے فرمایا, الکی کی سمندار نفسا وعامل لما بعد الموت, عقل مند وہ ہیں جو اپنے نفس سے چوکنا رہے, ہوشیار رہے. وعامل لما بعد الموت, اور موت کے بعد کام آنے والے عمل کریں. دنیا کی جو زندگی ہے وہ صرف اور صرف اسی لیے کہ اس میں آخرت کی تیاری کی جائے. اسی لیے اللہ تعالیٰ نے اپنے عوامر اور احکام انسانوں کو دیے. ان عوامر اور احکام کی پابندی کے ساتھ زندگی گزار کر آدمی اپنی اچھی سے اچھی آخرت بنا, وہاں کی تیاری کر, اچھا سے اچھا سامان وہاں کر رہے. آدمی چند دنوں کا سفر یہاں کر رہے ہیں, چند دنوں کا سفر ہوتا ہے, اس سفر کو آدمی اچھا کرنے کے لیے تیاری کرتا ہے. سفر ہمارا اچھا ہو جائے, 10 دن کا, 20 دن کا, 25 دن کا, 50 دن کا سفر ہے تو اس کے لیے تیاری کرتا ہے, 1 دن کا سفر ہمارا اچھا ہو جائے. اس سفر کو اچھا کرنے کے لیے اس سفر سے زائد انتظام کر کے جاتا ہے. حج میں جانے والے حجی جاتے ہیں تو واپسی میں بہت سارا سامان چھوڑ جاتے ہیں, پر وہ سے زائد ایسے لے کر جاتے ہیں. اکثر وہاں کسی کو دے کر آتے, چھوڑ کر آتے, ہم بچ جاتا ہے. دنیا کے اتنے سے سفر کے لیے آدمی اتنی تیاری کرتا ہے, آخرت کا اتنا لمبا سفر جو پورا ہی نہیں ہونے والا ہے, جس کا اینڈ نہیں. जो खत्म ही नहीं हो, उसके लिए आदमी सोचे कि मेरे पास क्या तैयारी, और अचानक सफर करना है। घर वाले तारीख देते हैं, भाई 5 तारीख, 20 तारीख, 25 तारीख, 15 दिन बाकी है, 20 दिन बाकी, 10 दिन बाकी, और उसके लिए आदमी इतना चौकन्ना है दुनिया में, इसलिए कि दुनिया में दुनिया के सफरों की तैयारी का दस्तूर है, लोगों में इसका रिवाज है, तो लोग तैयारी करके सफर करते हैं और सफर को खुशगवार बनाने की पूरी से पूरी कोशिश करते हैं। इसका दस्तूर और रिवाज आम है, और आखिरत के सफर की तैयारी का दस्तूर नहीं, रिवाज लोगों में नहीं, बल्कि उस मामले में अक्सरियत गाफिल।
قبرستان بھی جاتے ہیں قبروں کی زیارت کرتے ہیں، اور یہاں بروڑا میں تو ہر مسجد کے باہر قبر ہے، ہر مسجد کے باہر قبرستان، مسجد میں آتے ہوئے آدمی کو قبر یاد آ رہا ہے، جاتے ہوئے قبر یاد آ رہا ہے کہ بھائی ہمارا بھی ایک دن انجام یہ ہے جو ان کا ہوا ہے، وہ بھی چلتے پھرتے، اٹھتے بیٹھتے، سوتے جاگتے، کھاتے پیتے، بیوی بچوں کے ساتھ رہتے تھے، مزے کرتے تھے، کماتے تھے، دکانوں پر جاتے تھے، وہ پتا نہیں کیا کیا مشغلے ان کے تھے، ان میں بہت سے پہلوان تھے، بہت سے پڑھے لکھے تھے، بہت سے ایماندار تھے، بہت سو کے بڑے حلقے تھے، بہت سو کے چاہنے والے بہت تھے، وہ سب چاہنے والوں کو چھوڑ کے چلے گئے، ارے چاہنے والے ان کا انتظار کرتے رہ گئے، اب وہ کبھی واپس لوٹ کر نہیں آئیں گے۔ لیکن باوجود اس کے غفلت کا ایسا پردہ پڑا ہوا ہے قلوب پر، دلوں پر ایسا پردہ ہے غفلت کا، یہ سارے اسباب دیکھ کر بھی موت اور آخرت جو ہے وہ یاد کرائے بھی یاد نہیں آ رہی، یاد کرائے وہ یاد نہیں آ رہی، اس زندگی کو ہم بھولے ہیں، وہ بھولنا بھی بھول گئے، وہ ہمارے سامنے ایک منزل ہے اور جس سے ہم سب کو سابقہ پڑھنا ہے، اور کون کس وقت جائے گا خود اس کو ہی پتا نہیں۔ یہاں تو آدمی زندہ رہنے سے زیادہ انتظام کر رہا ہے، جیے گا نہیں اس سے زیادہ انتظام کر رہا ہے، اس لیے جو جینے کی تیاریوں میں لگا ہے جینے کی، وہ حدیث کی روشنی میں وہ آدمی عقل مند نہیں ہے جو جینے کی تیاری میں لگا ہوا ہے، بلکہ یہاں تو مرنے کی تیاری کے لیے بھیجا تھا کہ مرنے کی تیاری کرے گا، اچھی سے اچھی موت آ گئی۔ اچھی زندگی گزارنے سے زیادہ مسلمان اچھی موت کی فکر کرتا ہے، اچھی زندگی سے زیادہ اچھی موت کی فکر، کم از کم اتنا تو کر لیں کہ جتنی زندگی کی فکر اتنی موت کی کر لیں کم از کم۔ حدیث پاک حضور کلام پاک میں اللہ جل جلالہ نے جو آیت بیان کی، ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار، حضرت شیخ رحمۃ اللہ علیہ نے اس کی تشریح میں فضائل میں کسی جگہ نقل کیا کہ بھائی کم از کم آدھا آدھا کر لو، بہت سے لوگ کہتے ہیں بھائی اللہ نے تو کہا ہے آتنا فی الدنیا حسنا، کہ اللہ سے مانگو کہ اللہ ہماری دنیا اچھی کر دے، تو پھر دوسرا اللہ نے آگے بھی کہا آخرت بھی اچھی کر دے، وہ بھی مانگے۔ شیخ رحمۃ اللہ علیہ نے مشورہ یہ دیا کہ میں کم از کم آدھا آدھا کر لو، چلو آدھا دنیا کے لیے آدھا آخرت کے لیے، لیکن چونکہ آخرت کی تیاری کا رواج بہت کم ہے، بہت تھوڑا، جس سے آدمی بڑھاپے میں بھی اپنی امید پر جی رہا ہوتا ہے بوڑھا ہونے کے بعد۔ بعض مورخین نے لکھا کہ ایک زمانہ تھا اسلامی دنیا میں کہ لوگ 40 سال کے بعد بستر لپیٹ دیتے تھے، جب ہماری عمر 40 سال ہو گئی، اب تو آخرت کے مرنے کے دن قریب آ رہے ہیں، اب کون سے دن قریب آ رہے مرنے کے، تو وہ دنیا کی مشغولیوں کو کم کر کے آخرت کی فکر میں، آخرت کی تیاری میں زیادہ مشغول ہو جاتے ہیں، عبادت و ریاضت میں اور علم کے سیکھنے سکھانے میں، دین کی دعوت و اشاعت میں، ان مشغلوں کو بڑھا دیتے تھے کہ ہماری 40 سال تو ہو گئی، 40 سال کی عمر ہماری ہو گئی، اب ہمیں آخرت کی کوشش کرنی ہے، جو ہمارے سامنے ایک حقیقت ہے،
آخرت کوئی فلسفہ نہیں ہے، کوئی نظریہ نہیں ہے، خالی ایک حقیقت اللہ نے کھول کھول کر بیان کیا ہے آخرت کو، ماں موت اور ماں بعد موت کو واضح طور پر کھول کھول کر اس کی ایک ایک چیز کو بیان کیا. اتنا صرف نہیں کہا کہ مرنے کے بعد تمہارا دوسرا جنم ہوگا، اتنا نہیں کہا، بلکہ اس زندگی کی ایک ایک چیز کو اللہ نے کھولا ہے. مرنے کا منظر کیسے موت آئے گی، مومن کی موت کیسے ہوگی اور کافر کی موت کیسے ہوگی، فاسق کی موت کیسے ہوگی، متقی کی موت کیسے ہوگی، اور پھر مر کر جائے گا آدمی تو خبر کیسی ہوگی، نیک فرما بردار کی خبر کیسی ہوگی اور نافرمان کی خبر کیسی ہوگی، خبر میں جو سوال جواب ہے اس کا کیا منظر ہوگا، کون پوچھنے آئے گا، کیا سوال ہوگا، پھر خبر کا جو آدمی کا منظر ہے اس کو کھولا ہے اللہ نے، متقی کے لیے قبر کیسی ہوگی. حدیث میں آتا ہے کہ وہ قبر کہتی ہے اس کو تیرا آنا مبارک، ویلکم، بڑا اچھا کیا تو آ گیا، مرحبا. زمین پر جتنے لوگ چلتے تھے اس میں تجھ سے مجھے زیادہ محبت تھی، اس کی خبر اس کو کہتے ہیں، خبر اس کو کہتے ہیں. جیسے آج کل گیٹ کھولتے ہیں تو ویلکم بولتے ہیں، دروازہ گاڑی کا دروازہ کھولتے تو وہ بولتا ہے، اندر بیٹھنے کے بعد وہ کچھ اور کلمات دوہرا تو وہ خبر بولے گی ایسے، تیرا آنا مبارک، بڑا اچھا کیا تو آیا. زمین کی پشت پر جتنے لوگ چلتے تھے ان میں سب سے زیادہ مجھے تجھ سے محبت تھی، آج تو میرے پاس آیا، میرا سلوک دیکھے گا اور منتہا نظر وسیع ہو جاتی جہاں تک اس کی نظر پہنچ، جہاں تک اس کی نظر. عقل کی ترازو میں جو لوگ قبر کو کھولتے ہیں دیکھتے ہیں بازو میں تو دوسری قبر ہے، کہاں جائے گی، یعنی ادھر بھی قبر ہے، ادھر جھاڑ لگا ہوا ہے، ادھر قبرستان کی دیوار ہے، تو کیسے آپ نے منتہا نظر کیسے پھیلے. اللہ تعالیٰ نے انسانوں کو سمجھانے کے لیے آج کل یہ جو ایل ای ڈی ہے نا، ایل ای ڈی بڑی اسکرین لگا ہو اور اس میں کیمرہ گھما ہوتے ہو، جہاں تک آدمی کی نظر جاتی وہاں تک کچھ ہوتا نہیں، لیکن حجت کام کر دی لوگوں پر، حجت کام کر دی. وہاں کیمرہ گھومتا ہے 2-3-4-5-10 کلو میٹر تک، دیکھتا ہی جاتا ہے، دیکھتا ہی جاتا ہے. لوگوں پر اللہ نے حجت کام کی، خبر کا منظر بتایا کہ کسی کا دماغ میں بھی تولے تو ہمیں نے تو یقین کیا حضور کی خبر پر، ہمیں دماغ کے پاس جانے کی ضرورت ہی نہیں، دماغ کو پوچھنے جانے کی، ہمارا تو دل ہی کہہ رہا ہے کہ بھائی سب حق ہے، الموت حق والجنت حق والنار حق، ہم نے تو اس کو مانا ہے، حضور کی خبر پر مانا، دماغ کو پوچھنے جانے کی بھی ہمیں ضرورت، لیکن جو دماغ کو بھی پوچھنے جاوے دہریے ہیں، وہ دماغ کو پوچھتے ہیں، دنیا میں بہت سے بے دین ملحد ہیں، تو ان کے لیے بھی اللہ نے حجت کام کرنے کی. دیکھ لو کفار مکہ نے اللہ تعالیٰ نے دوسری زندگی کی خبر بھی حضور صلی اللہ علیہ وسلم کے ذریعے ان کو مر کر ہمارے پاس آنا اور ہم تم کو دوبارہ زندہ کریں گے، تو انہوں نے حضور صلی اللہ علیہ وسلم سے کہا کہ ہم مر جائیں گے، مٹی بن جائیں گے، جل جائیں گے، تو راک ہو جائیں گے، تو پھر کیسے اللہ دوبارہ زندہ کرے گا، یہ تو بات سمجھ میں نہیں آتی. تو اللہ نے کہا کہ ان کو کہو جس اللہ نے تم کو پہلی مرتبہ پیدا کیا حالانکہ تم کچھ بھی نہیں تھے، تمہارا وجود بھی نہیں تھا، اور اس اللہ نے تم کو پہلی بار پیدا کیا، اب اس اللہ کے لیے زیادہ آسان ہے تم کو دوبارہ پیدا کرو، پہلے تو سیمپل بھی نہیں تھا، جب بنا سیمپل کے تم کو بنایا ہے تو سیمپل تمہارا موجود، تو پھر ہم کیسے نہیں بنا سکتے. اللہ تعالیٰ حجت کام کرتا ہے، تو خبر اس کے لیے منتہا نظر وسیع جہاں تک اس کی نظر پہنچے، اور اس کا اکرام ہوگا، جنت کا بستر لگا ہوا ہوگا اور خوشبو اور ہوائیں وہاں سے آتی ہوگی، مزے کرتا ہوگا. ایسے مزے دنیا میں بھی لوگ کرتے ہیں خواب دیکھ کر، اور یہ اسکرین دیکھ کر جو ہے پورے منظر جو گھنٹے 1.5 گھنٹے 2 گھنٹے تک کی ایک کہانی اور ایک قصہ ہوتا ہے، تو اس کو دیکھ کر خوشی بھی ہوتی ہے اور ڈراؤنے منظر دیکھ کر آپ کی گھبراتے بھی. جو لوگوں کے لیے حجت کہ وہاں وہی منظر لیکن وہ حقیقت ہوتی ہے، قصہ نہیں ہوگا، وہ کوئی کہانی اور کوئی اسکرین نہیں ہوتی، وہاں حقیقت ہوگی، جب آدمی کی ابھی کی آنکھیں کھلے گی تو سارے منظر نظر. اسی لیے حدیث پاک میں آتا ہے کہ موت کے وقت سے ہی आदमी को मंजर दिखना शुरू हो जाते हैं, आगे क्या है उसका, आगे क्या है उसको दिखना शुरू हो जाता है। अच्छा नेक आदमी है तो अच्छी चीजें देखिए उसको, और सब इससे ऐसे कि नेक लोगों की मौत के वक्त उनकी जो बातें वो कर रहे हैं ऐसी बातें करें जैसे फरिश्तों को देख रहे हैं, जन्नत देख रहे हैं, अल्लाह दिखाता है उनको मंजर। और बुरा आदमी है तो वैसे मंजर देखता है। तो मौत कोई फलसफा नहीं है, और अल्लाह ताला ने मां बाद मौत को खाली इतना नहीं कहा कि मौत आएगी तुम मर जाओ और तुमको दूसरा जन्म होगा, बल्कि अल्लाह ताला ने पूरी तफसील खोली, खबर ऐसी है। फिर आगे जाएंगे मैदान महशर में अल्लाह सबको जमा करेगा। वही लेकिन नुशूर कहते हैं मिन्हा खलकनाकुम व फीहा नुईदुकुम, जो मट्टी डालते हैं खबर, तो उसमें भी आखिर में कि फिर दोबारा लौट कर कहाँ जाना है, अल्लाह के पास जाना है। मैदान महशर में अल्लाह सबको जमा करेगा। हज आदम अलैहिस्सलाम से लेकर हुजूर अलैहिस्सलाम का आखिरी उम्मती होगा, सबको अल्लाह जमा करेगा। और फिर वहां का एक पूरा निजाम चलेगा, अदालत लगेगी वहां, किसी का कोई वकील काम नहीं लगेगा, वकीलों का एक मसला होगा, सब सारे वकील वहां, सारे वकील भी नफ्सा नफ्सी में होंगे। हुजूर अलैहिस्सलाम ने हदीस पाक में फरमाया कि अंबिया भी नफ्सा नफ्सी में होंगे उस वक्त, वो मंजर ही ऐसा होगा, कोई किसी का कुछ साल हाल नहीं होगा, कोई जानता ही नहीं किसी को, इस हालत में होंगे सब, सारे बीमार हो तो कौन खिदमत करे, होता नहीं होता भाई, सारे बीमार हो तो कौन खिदमत करे, सभी मोहताज हैं। उस दिन इसी तरह का मंजर होगा कि सब लोग घबराहट में होंगे, खौफ में होंगे। इन ज़लज़लत अस्साअत शैउन अज़ीम यौम तरौनहा तज़हरु कुल्लु मुर्ज़िअतिन अम्मा अर्ज़अत वतज़हरु कुल्लु ज़ाति हमदिन हमदहा वतरा अन्नासा सुकारा वमा हुम बिसुकारा वलकिन अज़ाबल्लाहि शदीद। अल्लाह ताला ने मंजर खींचा क़यामत के दिन का, एक मुख्तसर आयत में उसका एक मंजर बयान किया है, वो कैसा दिन होगा, एक खतरनाक ज़लज़ला होगा, जबरदस्त ज़लज़ला होगा। दूध पिलाने वालियां अपने बच्चों को फेंक देगी। सबसे ज्यादा मोहब्बत अगर किसी को दुनिया में होती हो तो दूध पीते बच्चे से उसकी माँ को होती, वो किसी अन्य उसको छोड़ने को आती नहीं, रात भर उसके लिए जागती, सर्दी गर्मी बारिश जो मौसम कितना परेशान करे कभी नाराज नहीं होती, रोता है वो उसको बहलाती। अल्लाह ने उसको बयान किया कि दूध पिलाने वालियां भी जो है ऐसा खतरनाक मंजर होगा कि अपने बच्चों को भूल जाएगी। और हमेला औरतों के हमल अपने आप गिर जाएंगे, और तुम देखोगे कि लोग नशे में तरन्ना से सुखा, अल्लाह कह वमा हुम बिसुकारा, और नशा नहीं होगा लेकिन वो ऐसा खतरनाक मंजर होगा, लोग ऐसे दौड़े भागेंगे कि जैसे नशे में, कोई परवाह नहीं करेगा किसी। वो दिन का मंजर खींचा कि वो दिन होगा कयामत का दिन, उस दिन सबको जमा होना और सबको अपनी जिंदगी का हिसाब देना है हर एक को, और हिसाब पूरा रिकॉर्ड अल्लाह मियां के पास पूरा है, पूरा रिकॉर्ड हिसाब पूरा बोलेगा, लिखा हुआ पूरा सारे दफ्तर, अजीब ना क्या नन्नावे दफ्तर अमाल के तराजू में रखे जाएंगे, और नज़ौल मवाज़ीन अल-क़िस्त, इंसाफ की तराजू अल्लाह कायम करेगा, इंसाफ की तराजू, और उसमें पहली अदालत लगेगी कुफ्र और इस्लाम, जितने काफिर मुशरिक होंगे उन पे इस तरफ कर देंगे कि उनका तो कोई मसला ही नहीं है, बगैर हिसाब किताब तो उनको तो जाना है, उनको एक तरफ कर देंगे। अब रहा मसला जैसे होता है भाई किसी जगह सिलेक्शन होता है, 50-100 आदमी आए हुए उसमें से उन्होंने मार्कशीटा देख नहीं सकती, भाई 60 से नीचे जिनका उनको एक तरफ कर देंगे, इनका तो इंटरव्यू लेना ही नहीं होगा ना, 60% से नीचे उनको एक तरफ किया, 60 से ऊपर जितना है उनका इंटरव्यू करना है, तो ऐसे पहली अदालत में भी वो सब अलग हो जाएंगे जिनका इस्लाम पर खात्मा नहीं हुआ, और दूसरी अदालत जो होगी वो हुकूक की बात की होगी, लोगों के हुकूक, लोगों के दरमियान जो मामला है उस हुकूक की अल्लाह ताला अदालत कायम करेगा वहां, और वहां सबको बदला दिया जाएगा और इंसाफ के साथ बदला दिया जाएगा, किसी पर जुल्म नहीं होगा, जर्रा बराबर भी जुल्म नहीं होगा, और किसी की वकालत नहीं चलेगी, किसी की सिफारिश नहीं चलेगी। ला यतकल्लमुन इल्ला मन अज़िना लहु रहमान, कोई किसी के बारे में बात नहीं कर सकेगा, अल्लाह जिसको इजाजत देगा वो कर सकेगा। सिफारिश का हक अल्लाह ताला कुछ लोगों को देगा, वो उसका तज़किरा, बाकी कोई किसी से बात नहीं कर सकेगा। और हर एक के दफ्तर खुलेंगे, हर एक का रिकॉर्ड खुल, आजकल तो बहुत आसान हो गया, वो भी समझ मुलाजिम लोग मानते नहीं है कि हम रात में सोए नहीं, तो चौकीदार कहता मैं नहीं सोया, आओ सीसीटीवी पर लाओ इसको, फिर उसने बोला रात में 12:04 का इसने बिस्तर बिछाया और लेटा है, फिर 12:03:35 तक सोया, फिर खड़ा हो गया, फिर अंदर बता रहा। अरे होता ना, अरे कह रहा है। तो वहां इसी तरह का बोलेगा, ये तो कुछ नहीं है, ये क्या कैच कर उसको कवर करेगा अल्लाह के, वहां की सारी चीजें रिकॉर्ड हो रही है, किसने क्या किया, कहाँ किया, किस वक्त किया है, जमीन बोलेगी, पत्थर बोलेंगी, गवाही देगा सब, इंसानी आजा बोलेंगे। अल्यौम नख्तिमु अला अफवाहिहिम, सूरह यासीन में अल्लाह ताला फरमा रहा है अल्यौम नख्तिमु अला अफवाहिहिम, आज हम सबके मुंह उनके मुंह पर मोहर लगा देंगे, वो तो कल लेना आईदीहिम, क्या उनके हाथ बोलेंगे, नातों से क्या किया, इन उंगलियों से क्या लिखा, उंगलियां बोलेंगी, हमारी खुद की उंगलियां बोलेंगी, वो तो कल लेना आईदीहिम, बट अशहदु अर्जुलहुम, और उनके पैर शहादत देंगे, गवाही देंगे कहां कहां गए थे, मकान में से वो जो उन्होंने किया, जरा बराबर कोई छुपाएगा, जरा बराबर नहीं छुपेगा कुछ, सब वाज़ह तौर पर आ जाएगा, सब खुला हो जाएगा। एक मौके पर अल्लाह कह रहा है किताब कफा बि नफ्सिका अल्यौम अलैका हसीबा, कि तू खुद ही अपना अमालनामा पढ़ के अपना हिसाब खुद कर दे। इंतहाई नाराजगी है जब कोई बड़ा आदमी अपने छोटों से हिसाब लेता है, हिसाब बराबर नहीं होता तो चौपड़ा फेंकता है, तुम खुद हिसाब करके लाओ, क्या तुमने किया, तुम बताओ हमको, किताब तुम खुद ही पढ़ो अपना अमलनामा, कफा बि नफ्सिका अल्यौम अलैका हसीबा, कि तुम खुद ही हिसाब करके लाओ। ये दिन है जिसको सबको वहां से जाना, किसी की छुट्टी नहीं होगी वहां, सबको वहां से, और ये हकायक है, कोई कहानी नहीं है, हकायक है। हर एक को इन रास्तों से गुजरते गुजरते वहां पहुंचना, फिर वहां के आगे की और मंजिलें हैं, ये हिसाब का एक मरहला, जो अगर आदमी को याद है तो आदमी भूल से भी भूल नहीं करेगा। आदमी किसी जगह एक मतलब मार खा जाता है तो फिर वहां आदमी भूल से भी भूल कर रहे, किसी घड़े में पटवा गिर जाता है कहीं गाड़ी लेकर, तो वो रास्ता बन गया होता है फिर भी दूर से देखता है कि भाई गुज़िश्ता मतलब यही गिरे। जब ये चीजें याद होगी तो आदमी भूल में भूल नहीं करे, कौन फिर कहेगा फजर में आप नहीं भूल। अभी भाई ना बहुत असल में कोशिश करते दुआ करो ने आंखें नहीं भूलती, अभी ये दिन याद नहीं है। अव्वल मा युहासबु बिल अब्द यौम अल क़ियामा के सलात, के क़यामत में सबसे पहला हिसाब नमाज का होगा, पहला हिसाब नमाज का है। फिर कोई जवाब नहीं कहेगा कि यार बहुत कोशिश करते हैं गलत ना देखे, लेकिन हाँ आंख उधर चली जाती है, कोई जवाब नहीं कहेगा, कोई नहीं कहेगा कि हम तो बहुत कोशिश करते गुनाह से बचने के, लेकिन क्या करें। जब ये मंजर याद होंगे ये मंजर, तो आदमी उसकी उस मंजर से चौकन्ना रहकर जिंदगी गुजारेगा, भूल में भूल नहीं होगी, भूल में भूल हो गई तो फौरन तौबा करेगा कि अल्लाह माफ कर दो, अल्लाह माफ कर दो। जैसे कोई बड़े ऑफिसर के सामने कोई गलती हो गई है तो फौरन आपके हाथ जोड़ लगे सर बोल देंगे वहां, तो उसको पता है कि ऑफिसर है बड़ा, इसके आदमी इख्तियार, अगर माफी नहीं मांगी तो पकड़े जाएंगे। ऐसे आदमी को इस्तेहज़ार है कि मेरा अल्लाह मुझे देख रहा है, वो हर वक्त देखता है, रात के अंधेरों में, दिन के उजालों में, हर वक्त देख रहा है, لا يدركه الابصار وهو يدرك الابصار وهو اللطيف الخبير. آنکھیں اس کو نہیں دیکھتی لیکن وہ سب کو دیکھ رہا ہے اور بڑا باریک دیکھنے والا ہے, بہت باریک دیکھ رہا ہے, کوئی اس کی نظر سے ڈھکا ہوا نہیں, ہر چیز اس کے سامنے آیا ہے, ہر چیز اس کے سامنے آیا ہے. رات کے اندھیرے میں, رات کی تنہائی میں آدمی اپنا کمرہ اپنے گھر کا گیٹ باہر کا کمپاؤنڈ بند کیا, پھر اپنے گھر کا دروازہ بند کرتا ہے, پھر اپنے کمرے کا دروازہ بند کرتا ہے, پھر آگے پیچھے دائیں بائیں اوپر نیچے سب جگہ دیکھتا ہے کوئی ہے تو نہیں, پھر گناہ کرتا, اللہ اسے دیکھ رہا, اللہ اسے دیکھ رہا, اس کی ساری حرکتوں سے باخبر. وہ سرگوش کیا کرتا ہے, دو بیٹھ کر سرگوشی کرتے ہیں, تیسرا اللہ ہوتا ہے, تین بیٹھ کر رات کی تنہائی میں بات کر رہے ہیں, چوتھا اللہ ہے, چار بیٹھ کر رہے ہیں, پانچواں اللہ ہے, وہ ہر وقت موجود ہے. وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ, اللہ کہہ رہا ہے کہ میں ان کی شہرگ سے زیادہ قریب, ہر وقت وہ دیکھ رہا ہے اور ساری چیزیں ریکارڈ ہو رہی ہیں, ہر ایک کی دل کے اندر کے بھید اللہ کہہ رہا ہے. وہ ہوا علیم بذات الصدور, اندر کے بھید کیا ہے, اندر جو کسی کو پتا نہیں, آدمی کے اس کے اپنی ذات کے علاوہ جو بھید اس نے کسی کو نہیں بتایا, اور دنیا کی کوئی مشین اس کے دل میں سے وہ بھید نہیں نکال سکتی جو انسان کے دل میں. اللہ کہہ رہا ہے کہ وہ تمہارے دلوں کے بھید جانتا ہے کہ اندر کیا ہے, اس کو سب پتا ہے, اس کی قدرت ایسی ہے. دنیا کی بعض مشینیں بھائی جو اندر کی سفاظ بازیں چیک اپ کر لیتی ہیں, باہری بار سے یہاں مشین رکھے بخار بتاتی ہے وہ کتنا تاؤ کر, ارے ہوتا ہے مشینیں انسانوں کی ایجاد ہے جن انسانوں کو اللہ نے بنایا, خون کا قطرہ لے کر بتا میں کتنا شوگر کتنا کولیسٹرول, ان کے قطرے سے بتا. ایسے اللہ وہ تو بڑی قدرت والا ہے, ان کا مقابلہ کریں گے ان مشینوں سے, اللہ وہ تو براؤ برا ہے ان سب چیزوں سے پاک, اس کو کسی مشین کی ضرورت نہیں ہے, اس کو کسی فرشتے کی ضرورت نہیں ہے, اس کو کوئی چیز ریکارڈ کرنے کی ضرورت نہیں ہے, وہ خود ہی ساری چیزیں جانتا ہے, اس کا علم بہت بڑا وسیع علم جو سب کچھ جانتا ہے. اس اللہ نے پیدا کیا ہے, اب اس اللہ کو ہم چکمہ دینا چاہیں دے سکتے ہیں فوراً بھائی, اس اللہ کو ہم دھوکا دے سکتے ہیں, اللہ جانتا ہے بندہ سستی کرتا ہے, کاہلی کرتا ہے, عمل نہیں کرتا ہے, نافرمانی کرتا ہے, وہ جانتا ہے, لیکن اس کی مہربانی کی وجہ سے بندہ بچا ہوا ہے, تو اس کی مہربانی غالب, اس کی مہربانی کیا ہے غالب, اس نے اپنے عرش پر دیکھا ان رحمتی سببت غضبی, کہ میری رحمت میرے غصے پر غالب, میری رحمت میرے غصے پر, اس کی مہربانی کی وجہ سے ہم بچے ہوئے ہیں, ورنہ ہماری نافرمانی ہمیں لے لو گے, لیکن وہ مہربان رہے ہیں. اس کی مہربانی کا یہ سلسلہ اپنے بندوں کے ساتھ موت تک چانس دے گا, موت کے آخری سانس تک, پھر موت جب اس پر آئی مسلط ہوئی تو موت مسلط ہونے کے بعد چانس نہیں دے, جیسے فرعون کو اللہ نے بہت چانس دیا, لمبی مدت بہت چانس دیا اس نے, اس کو حکومت دی اللہ نے, تو حکومت میں دعوی بنا ہو اور دعوے دار ہو گیا کہ میں کرتا ہوں, میں تمہارا بڑا پروردگار ہوں, ایسا دعویٰ کر دیا اس نے. یہ چیزیں جو ہے دنیا کی چیزیں وہ دماغ خراب کر دیا, کرسی ہے, حکومت ہے, مال ہے, علم ہے, ان چیزوں کا غرور آدمی کو چڑھتا ہے, تو اس میں آدمی بکواس کرتا ہے, اس کو پتا نہیں ہوتا, دوسرے سمجھتے ہیں کہ یہ جیسے پاگل آدمی ہوتا ہے وہ ایک بکواس کرتا ہے, یہ سب سمجھے گا اس کا دماغ خراب ہے, ایسے دوسرے میں شرابی جب نشے میں آتا ہے تو برابر بکواس کرتا ہے, پیا ہوا ہے اور چڑھی ہوئی ہے اس کو برابر, تو پتا نہیں کہنے کو بولتا ہے, لوگ سمجھ لیں گے کیا ہے پیا ہوا ہے. ایسے ہی جب کرسی والا کرسی کے نشے میں بولتا ہے اور مال والا مال کے نشے میں بولتا ہے اور عہدے والا اپنے عہدے کے نشے میں بولتا ہے, تو
उसको पहचानने वाले दुनिया में बहुत कम है, इसलिए लोग उनसे डरते हैं, कुर्सी वालों से, पैसे वालों से और औहदे वालों से लोग डरते हैं। वो नशे में होते हैं बेचारे, इनको बताने के नशे में बोल रहा है और लोग घबराते हैं उनके कहने से कि ऐसा कर देगा, अरे भाई बहुत नुकसान हो जाएगा हमारा, अरे वो तो ऐसा कहते हैं, अरे वो तो ऐसा कह रहा है, बहुत बड़ा ऑफिसर है, जो कहता है वो करता है, ऐसा हम बातें करते हैं आपस में। वो सारी बातें इस वजह से है कि हम उसके ऊपर के वो जानते ही नहीं है, जो उसके और उसके ऊपर, उसके ऊपर, उसके ऊपर जितने हैं उन सब के ऊपर कोई और है, उसको हम पहचानते नहीं, इसलिए इनकी धमकियों से, इनकी बातों से डर जाते हैं। और ये नहीं सोचते कि बेचारा कुर्सी के नशे में बोल रहा है, जिस दिन इसका नशा उतरेगा जिसको पता चलेगा। सहाबा इकराम रज़ियल्लाहु अन्हुम ये बात जानते थे, अच्छी तरह जानते थे, इसलिए रुस्तम के दरबार में गए तो रुस्तम से नहीं घबराए, जो चाहे कितना बड़ा हो, उसकी कुर्सी पर उसका जो तख्त था उसके पास हजरत रबी इब्ने आमिर जाकर बैठे उसके तख्त पर, तो उसके जो हल्का था उसका और जो उसके दरबारी जो थे वो सब चकमक करने लगे कि क्या कह रही हमारे बादशाह की कुर्सी पर बैठ गए। तो रबी इब्ने आमिर ने कहा भाई साहब ज़्यादा चिल्लाओ मत, तुम लोग मेरे बैठने से इस तख्त पर मेरी कोई इज्जत बढ़ी नहीं है और तुम्हारे बादशाह की गति नहीं, जितनी हैसियत उसके उतनी जाए, और मैं यहाँ बैठा तो मेरी कोई इज्जत बढ़ी नहीं। जब इन्होंने बड़ी कुवत से कहा ना तो बादशाह ने कहा भाई खामोश हो जाओ, बादशाह क्या कह रहे, फिर उन्होंने अपनी बात रखी, फिर उन्होंने अपनी बात रखी। वो जानते थे कि इसके हाथ में कुछ भी नहीं, इसके हाथ में कुछ नहीं, ये तो खुद अपनी जिंदगी का मालिक नहीं, ये अपनी तंदुरुस्ती का मालिक नहीं, ये अपने इख्तियार का मालिक नहीं, इसका इख्तियार खुद उसके हाथ में नहीं। मा तशाउन इल्ला अय्यशा अल्लाह रब्बुल आलमीन, कि तुम तो अल्लाह के चाहे बगैर जा नहीं सकते हो, वो जानते थे और हम नहीं जानते इसे, क्योंकि हमने अपने अल्लाह को भी पहचाना नहीं। जो बहुत बड़ी बात है, हालांकि उसको पहचानने के लिए हमारा वजूद काफी, आदम से वजूद दे दिया उसे, कुछ भी नहीं थे अल्लाह ने बना दिया है, और फिर उसके जो एहसानात हमारे ऊपर है कि हमको कितने खतरात से उसने निकाला है, वो रोजाना हम खतरे में, रोजाना हम खतरे में, हर वक्त खतरे में। कुरान के आयत के खालिद ने अब्बास फरमाते हैं कि हर इंसान के साथ कम से कम 6 फरिश्ते लगे हुए हैं जो उसकी सिक्योरिटी है, जो उसकी शयातीन से, जिन्नात से इबादत करते हैं, हर वक्त लगे हुए। जैसे छोटा बच्चा होता है, छोटा बच्चा बाज़े मरतबा वो बच्चा उसकी माँ बाप की निगरानी के बाहर बाज़े ऐसे काम कर डालता है कि वो मर जाए, हलाक हो जाए, लेकिन नहीं मरता। बहुत से बच्चे छत पर से नीचे कुछ भी नहीं होता, कई वाकयात ऐसे बच्चों के पलंग पर से पता नहीं कितनी मरतबा गिर गए, छोटा सा 2 महीने का 3 महीने का बच्चा झूले में से गिर जाते हैं। हालांकि वजूद इनका ऐसा है, एक अच्छा 25 साल का हट्टा कट्टा आदमी एक सीढ़ी पर इधर हो जाता है, पैर में बोझ आ जाता है, क्रैक हो जाता है, और ये बच्चा बड़ा होते होते कितनी मरतबा गिरता है, कभी सर के बल गिरता है, कभी पैर के बल गिरता है, कभी छाती के बल गिर जाता है, लेकिन कुछ नहीं होता उसको, ज्यादातर बच्चों को कुछ नहीं होता, उनके साथ वो हिफाजती इंतजाम पूरी सिक्योरिटी लगी हुई है उनके साथ। ऐसे हर इंसान के साथ है, अगर वो सिक्योरिटी अल्लाह की न हो तो आदमी खुद अपना वजूद बाकी नहीं रख सकता। अल्लाह ने इसका तज़किरा किया है, तो ये सारी हजारों नियामतें कि हर वक्त इंसान खतरे की घड़ी में, हर वक्त खतरे की घड़ी में, जो सिस्टम है हमारा कितना नाजुक है, कितना नाजुक सिस्टम, ये दिमाग की जो रगे हैं, दिमाग की रगे कितनी नाजुक, और जो हार्ट का जो सिस्टम है कितना नाजुक, कितना अंदर लटकता हुआ हार्ट है, आदमी कभी रूम 8-10 घंटे सोता रहता है, एक ही तरफ कंट्री की पोजीशन में उसका, कभी इधर सो गया, कभी लटक गया, और कैसी कैसी कंडीशन में आदमी होता है, अंदर का जो पूरा सिस्टम है पूरा खुला हुआ है, आंखें यूं लटक रही है, जब पेट खुलता है तो दिखता है ना अंदर,
यहाँ से यूं दिल लटक रहा है, अंदर कलेजा इधर से यूं है, और यहाँ उसका बीच में मैदा है, और इधर दो किडनियां उसकी हैं, और पूरा उसकी आंतें हैं, और इतनी छोटी सी जगह में कितना सारा बनाया। किसी साइंटिस्ट ने रिसर्च किया है कि इंसानी दिमाग की जो रगें हैं, खाली रगें, उसकी रगें इतनी हैं कि यहाँ जमीन से उसको धागा बांधा जाए और घुमा कर चांद पर ले जाकर वापस ला के यहाँ उसको गांठ मार दे ले तो पूरी हो जा रही। इतनी इतनी लंबी रग होती है वो, इतना सारा, और कितना नाजुक निजाम, कौन इसकी हिफाजत कर रहा। सारी रगें यहां से होकर पीछे से जा रही है, जो मन का रीढ़ की जो हड्डी है उसके मनकों में से गुजर रही है। आजकल बहुत से पेशेंट आते हैं, जब तुम्हारा मन का वो हुआ है तो वो गद्दी कसी है उसके नीचे रख कर गई हो, होता है ना। तो रोजाना पता नहीं बच्चे कितनी मतलब आप कूदते हैं, उछलते हैं, क्या जाते हैं, वहां जाते हैं, सीढ़ी पर से कूदते हैं, छत पर से कूदते हैं, यहाँ से वहां, और सारा निजाम चल रहा है। और आदमी कितने झटके खाता है दुनिया में, लेकिन सारा निजाम चल रहा है। अगर आदमी सिर्फ इसको सोचता रहे तो एक मिनट के लिए बगावत न करे। अल्लाह खुद कर वफी अनफुसिकुम अफला तुबसिरून, क्या तुम अपनी जात में गौर फिक्र नहीं कर रहे हो। आदमी सुबह से शाम तक सजदे में पड़ा रहे, सजदे में भूख लगे न उठे कि इतना सारा अल्लाह चला रहा। अरे एक ऑपरेशन होता है, एक ऑपरेशन तो पूरा खानदान दुआ में लग जाता है, पूरा खानदान लग जाता है। बगैर ऑपरेशन के रोजाना सेहत मिला सुबह सुबह दे रहा है तो कितनी दुआ करनी चाहिए, कितना शुक्र करना चाहिए। खानदान में किसी एक कप में मेजर ऑपरेशन है तो पूरा खानदान दुआ में लग जाता है। पता नहीं कहाँ कहाँ लोगों को फोन पे दुआ करना, भाई दुआ करना, भाई दुआ करना, भाई ये रोजाना के कितने ऑपरेशन अंदर ही अंदर हो रहे हैं। इतना बड़ा सिस्टम, यहाँ से खाना जाकर मैदे से प्रोसेस होकर आंतों में जा रहा है, फिर वहां से जाकर खून बन रहा है, और कितने किस्म के अलग अलग विटामिन बन रहे हैं। उसी में से आंखों को देखने की ताकत मिल रही है, उसी में से कानों को सुनने की मिल रही है, उसी में से दिमाग को सोचने की मिल रही है, उसी में से अंदर हाथों में पकड़ने की मिल रही है, उसी में से हड्डियों को उनकी खुराक मिल रही है, उसी में से नाखून को उसकी मिल रही है तो बढ़ रहा है, उसी में से बाल को मिल रही है, इसी आटे चाल दावल में से दाल चावल में से दे रहा है। अगर ये पूरा सिस्टम हमारे सुपुर्द कर दे एक दिन के लिए तो चला सकते हैं। बोलो ना भाई, एक दिन अल्लाह ने कह रहे तुम चलाओ जाओ। बहुत दावा करते हैं सब, काम कमाते हैं खाते हैं, हम कमाएंगे ना तो कहाँ से लाएंगे, ज्यादा बच्चे होंगे तो कहाँ से खिलाएंगे, सब दावे करते हैं। अगर एक दिन के लिए अल्लाह ताला हमारा दे दे, बच्चों का नहीं हमारा अपना, खाली कह दे कि एक दिन तुम तुम्हारा निजाम खुद चलाओ जाओ, नहीं चला सकता इसमें, एक दिन के लिए नहीं चला सकता। और अगर बच्चों का सुपुर्द करें तो अल्लाह की नेमतों को सोचना चाहिए, फिर आपकी नाफरमानी नहीं करेगा, फिर उधर उधर कहीं नहीं जाएगा, कहीं नहीं जाएगा, सिर्फ यही आएगा एक अल्लाह के पास, कि उसके अलावा कोई नहीं कर सकता। तबारक अल्लाह अहसन खालिकी, बड़ी बाबरकत है अल्लाह की जात जो बेहतरीन बनाने वाला है, उसके अलावा कोई नहीं कर सकता। बड़े बड़े पहलवान चले गए, बड़े बड़े साइंटिस्ट चले गए, बड़े बड़े दिमाग लगाने वाले अना बाबू रिजा कहाँ गए, बड़े अकल वाले सब चले गए। एक अल्लाह की दाद काफी, इसकी दाद काफी है, एक अल्लाह को बफा है, बाकी सबको बना। इसलिए इस हकीकत के इस्तेहजार के साथ जिंदगी गुजारने का नाम ही सही जिंदगी, बाकी सब बकवास है, सब बच्चों के खेल है। आदमी कुछ भी कर रहा हो और वो अपने सौम में अपने गुमान में अपने आप को कुछ भी समझ रहा हो, जैसे छोटे बच्चे जो है ना अपने खेल खेलते हैं, छोटी छोटी गाड़ियाँ बनाते हैं और छोटी बच्चियाँ छोटे छोटे बर्तन और गैस चूल्हा और पता नहीं क्या क्या करके, वो तो एक इनकी जिंदगी होती है पूरी, वो समझते हैं अपने पता नहीं क्या क्या कर दिया। लेकिन वो बड़े होते हैं खुद ही सोचते हैं, उन जगहों को देखते हैं जहाँ बैठ कर खेलते हैं तो अपनी नादानी पर हंसते हैं कि हम क्या करते थे। ऐसे सब कयामत के दिन अपनी नादानी पर रोएंगे कि हम क्या करके आए, अल्लाह से कहेंगे रब्बना अबसरना व समिअना फरजअना नअमल सालिहन इन्ना मुकिरून, या अल्लाह हमने देख लिया, या अल्लाह हमने सुन लिया अपने कानों से क्या मंजर है ये, तो हमको अब दुनिया में वापस भेज दे, हम अब अच्छे काम करके आएंगे। नअमल सालिहन, जब हम सारे अच्छे ही काम करके आएंगे, अल्लाह कहेगा कल्ला हरगिज नहीं, अब चांस खत्म हो गया, अब मौका नहीं। इसलिए सारा ये खेल हो रहा है दुनिया में, सारा खेल हकीकत ये
हाँ आदमी के साथ अल्लाह ने जरूरतें लगाई हैं तो उन जरूरतों को पूरा करने का तरीका समझाया है, अपने तरीके से पूरा न करें, उन जरूरतों को हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर पूरा करें। खाना पीना सोना रखना शादी किया है कारोबार करेगा, निज़ाम चलेगा तो हुकूमत भी चलेगी, इसमें दावेदार न बने, अपनी अकल न दौड़ा है, बहुत नाफिस है, बहुत कमजोर अकल है, बहुत नाफिस अकल, इसी अकल ने तो अच्छों अच्छों को धोखा दिया है। अच्छे अच्छे लोग बड़े अपने अकल की तो माफी में चल रहे, लेकिन जब आई अल्लाह की तरफ से तो सारा फेल हो गया। तो इसलिए जरूरत इस बात की है कि अपने आप को मकसद में लगा, मकसद में लगा, और मकसद क्या है? दीन हमारा मकसद है, दीन। अभी मुसलमान अमूमन ये है, हाल ये है कि आदमी दीन का जहां नाम सुनता है तो उसको एकदम से झटका लगता है कि बहुत बड़ी भारी भरकम चीज है जो मेरे सर पर अभी पड़ी तो मैं मर जाऊंगा, जहां दीन का नाम आती सुनता है। हालांकि दीन तो दुनिया में जीने के जितने तरीके हैं उन तरीकों में सबसे आसान तरीके का नाम दीन, दुनिया में जितने तरीके अभी हैं जितने तरीके, क्योंकि हुजूर अलैहिस्सलाम पर अल्लाह ने इसको नाजिल किया और खुद हुजूर फरमाए अद्दीन युसर, ये दीन आसान है। और मौजूदा जमाने में जितने तरीके दुनिया में जिंदगी गुजारने के उन सब में सबसे ज्यादा आसान तरीका जो है जिंदगी जीने का वो क्या है? सबसे आसान तरीका है, इसकी जिंदगी में जितनी मिसालें चाहिए मिल जाए, जिंदगी के जिस शोबे में आदमी चाहे आसान से आसान तरीका, किसी को कोई प्रॉब्लम नहीं, गरीब गुर्बत में दीन पर चले कामयाब, लंगड़ा 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 दीन पर चलेगा कामयाब, अंधा अपने उसको आंखों की जरूरत नहीं, अगर वो अंधा है इस पर सबर कर ले अल्लाह जन्नत देगा उसको वहां, लेकिन वो चलना चाहे तो दीन पर चल सकता है उसको कोई प्रॉब्लम नहीं। गूंगा बहरा अभी कहन जमाते निकलते हैं गूंगे बहरों, गूंगा है बहरा वो आसानी से अपने दीन पर चल सकता है, और दीन का हर अमल जो है आसान। मिसाल लेके निकाह है, निकाह निकाह इंसानों की सबकी जरूरत है, जहां लड़की 12 साल की हो गई बाले हो गई आम लोग, और लड़का 15 साल की उम्र में बाले हो गया, बुलूगत के बाद 2-3 साल तो ठीक है कि आदमी अपनी शहवत पर कंट्रोल करे, लड़की है 12 में बाले हुई 2 साल 3 साल 15 साल, लड़का है 15 में बाले हुआ 16-17-18 साल तक वो अपनी शहवत पर कंट्रोल करेगा, उससे जाहिर उसमें कैपेसिटी नहीं वो कंट्रोल करेगा। जैसे आदमी की भूख है 5-6 घंटे में भूख लगती है आदमी 5-6 घंटे में, हर इंसान का तजर्बा है भाई खाना खाया दोपहर में शाम को मगरिब होते ही भूख लग जाती है, ये भूख लगी आदमी सबर कर रहा है भाई दुकान पर बैठा 1 घंटा 2 घंटे 3 घंटे 4 घंटे 5 12 बजे तक फिर कहा जाएगा उसकी, और कब तक वो बर्दाश्त करेगा, कब तक बर्दाश्त करेगा, नहीं कर सकता। रमजान में देखते हैं सहरी खाई है और शाम होते होते अक्सर ये अगर इफ्तारी भी ना करे एक दिन खाली एक दिन और सहरी तक वो भूखा रहे तो क्या हाल होगा उसको, एक दिन इफ्तारी ना करे, सहरी खाई सहरी से सहरी पानी ना पिया खाना ना खा तो सहरी से सहरी में मौत का मंजर सामने आ जाएगा, उठने के काबिल नहीं बचेगा, सिर्फ एक दिन ऐसा गुजरा। ऐसे अल्लाह ताला ने इंसान को शहवत रखी मर्द में भी औरत में भी दोनों, और उसके लिए उसके मुद्दत है वहां तक तो कंट्रोल में मिलता जाएगा, इसलिए अल्लाह ताला ने निकाह का सिलसिला कायम किया और निकाह को आसान बनाया, निकाह को आसान बना दिया कि उसमें कुछ खर्चा नहीं, चराने का भी नहीं, मर्द के जिम्मे मेहर किए, लेकिन अगर वो फकीर आदमी उसके पास अभी रोकड़े पैसे नहीं है तो उसको कहा कि उधार मेहर पर निकाह कर दे और अपना घर होना शर्त नहीं, किराए के मकान में रहे, जो उसके पास बहुत ज्यादा खाना पीना होना भी शर्त नहीं है, जो खावे गाय हो वही उसकी बीवी के लिए उस पर वाजिब होगा, अगर वो सूखी रोटी खाता है तो उसके लिए उसकी बीवी के लिए क्या वाजिब है, अगर उत्तर रोटी खाता है तो बीवी के लिए भी वही वाजिब है, जो कपड़ा वो पहनता है उसी मैयार का कपड़ा अपनी बीवी को दे, और इसको आसान करके गरीब से गरीब आदमी भी जो है वो वक्त पर अपनी जरूरत पूरी कर ले हलाल रास्ते से, गरीब से गरीब की बेटी भी जो है वक्त पर रुखसत हो जाए,
کو آسان کر دیا. یہ اسلامی طریقہ ہے نکاح کہ دو گواہوں کے بیچ میں. اچھا اس کے لیے اس کے پاس مجمع نہیں ہے, چھٹی کا دن نہیں ہے, لوگ جمع نہیں ہوں گے, کوئی ٹینشن کی بات, دو گواہ خالی جمع کر لو اور دو میاں بھی نکاح پڑھانے والا بھی نہیں اور دو گواہوں کے سامنے وہ اقرار کر لو. میاں کہہ دے میں نے تجھے قبول کیا, بیوی کا نکاح منظور ہے, تو دو گواہوں کے سامنے کر لیا, خطبہ بھی نہ پڑھے تو ان کا نکاح ہو گیا. مہر کے پیسے نہیں, ادھار کی بات, مدت طے نہیں, جب کہیں گے تب دے دیں گے, جاؤ. چار آنے کا خرچہ نہیں, لمبے ٹولے کو جمع کرنے کی ضرورت نہیں ہے. اگر ان کے پاس آدمی نہیں, کوئی رشتے دار نہیں تھے, تو دو آدمی نے کر لیا, ان کا نکاح ہو گیا. واجب مہر ہے خالی اور دو گواہوں کے بیچ میں ایجاب نہ ہوئی تاکہ زنا کا دروازہ نہ کھلے. اگر گواہوں کا مسئلہ نہ ہو تو ارے ایک آدمی کر لے کہ بھائی ہماری شادی ہے, اللہ تعالیٰ نے محفوظ کیا اور آسان کر دیا اسے. ایسے جتنی چیزیں ہیں ضروریات زندگی سے متعلق, اب یہ ایسا آسان نکاح کرنا چاہیے یا جو آج کل ہو رہا ہے وہ کرنا چاہیے؟ بولو نے بھائی, ارے بولو نا. تو یہ شریعت اسلام, یہ دین ہے ہمارا, یہ تو یہ پسند نہیں, اتنا آسان تو پسند نہیں. وہ کہتے یہ تو کوئی نکاح ہوا, جنازہ نکلا, شادی کی, ایسا کہتے ہیں. جب آسان ہے تو جب ذہن غلام ہو جاتا ہے نا, ذہن غلام, تو پھر آزادی کا تصور ہی نہیں کرتا. یہ آزادی, لیکن کیونکہ ذہن غلامی کرتے 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 غلامی کے عادی ہو چکے, اس لیے آزاد رہنا ہی نہیں چاہتے. ذہن غلامی کے عادی ہو چکے, آزاد رہنا ہی نہیں. ان کو سماج اور قوم کے جتنے رسم و رواج کے بندھن, بڑے بڑے بندھن اور زنجیریں ہیں, اس میں جکڑے رہنا ہے کہ جب تک 22 سال کی لڑکی نہیں ہوگی وہاں تک کیسے کریں گے. لڑکا جب تک پیروں پر کھڑا نہیں ہوگا تب تک اس کا فلیٹ تو ابھی لیا نہیں, اور کرنی تو ہے شادی لیکن ابھی چھٹی کے دن نہیں ہے. آتے ویکیشن میں جب لوگوں کو چھٹی ہوگی تب نکاح کریں گے. ابھی اب جون سے لے کر مئی تک کوئی انتظار کرے گا, جون سے لے کر ایک بھوکا آدمی بیچارہ بیٹھا ہوا ہے, اس کو کوئی مجھے ابھی کھانے کی ضرورت ہے اس کو, اور اس کو کہہ رہے کہ نہیں کل ہم بریانی بنانے والے ہیں, اس وقت تمہاری دعوت کریں, میں ابھی سوکھا ٹکڑا دے دو اس کو. تو ان کو جون میں میاں بیوی کو شادی کی ضرورت ہے, بچے بچے کو, دونوں ایک پیر پر ہیں, دونوں ایک پیر پر ہیں تیار. اور لیکن وہ کہہ رہے کہ ویکیشن میں چونکہ سارے رشتے داروں کو جمع کرنا ہے, تو جولائی, اگست, ستمبر, اکتوبر, نومبر, دسمبر, جنوری, فروری, مارچ, اپریل اور 11 مہینے انتظار کرو تم. اور تم انتظار کرو یا گناہ کرو ہمیں کوئی مطلب نہیں. ہم کو تو مطلب ہماری قوم کے رواج سے ہے کہ جب تک قوم جمع نہیں ہوگی ہم تمہارا نکاح نہیں کریں گے. تم کو گناہ کرنے ہو تو کرتے رہو 11 مہینے تک. یہ بندھن ہے قوم و سماج, اس لیے کہا جا رہا ہے کہ تبلیغ کا کام جو ہے وہ ان بندھنوں سے نجات دلا دے گا, ان زنجیروں سے, ان غلامی کی زنجیروں سے چھڑائے گا, ایک اللہ کی غلامی میں داخل کرنے کا کام. جو صحابہ نے جا کر کہا تھا دنیا کے لوگوں کو, صحابہ نے لوگوں کو کہا تھا کہ ہمارے نہیں تمہارے پاس, ہم کو بھیجے ہوئے, نہ ہم رسول, رسول اللہ صلی اللہ علیہ وسلم, ہم اللہ کے رسول کے رسول ہیں, ہم اللہ کے پیغمبر کے پیغمبر ہیں, ہم اللہ کے میسنجر کے میسنجر, ہم کو بھیجا ہوا ہے تمہارے پاس. ان اللہ اعطانا, اللہ نے ہمیں بھیجا لنخرج العباد من عبادت العباد الى عبادت رب العباد, کہ ہم لوگوں کو لوگوں کی غلامی سے نکالیں. کوئی کسی کا غلام نہیں, ہر ایک کو اللہ نے اپنی ماں کے پیٹ سے آزاد پیدا کیا. ہاں وہ آزاد پیدا ہو کر اللہ کا غلام بنے گا. لنخرج العباد من عبادت العباد الى عبادت رب العباد, کہ لوگوں کو لوگوں کے غلامی سے نکالیں. من ضیق الدنیا الى ساعتها, کہ ہم لوگوں کو دنیا کی تنگیوں سے نکال کر اسلام کی وسعت میں لانا چاہتے ہیں. قوم کے, سماج کے, معاشرے کے بندھنوں سے ہم نکالنا چاہتے ہیں, غلامی کی زنجیروں سے ہم آزاد کرانے کے لیے آئے ہیں. ایک اللہ کی غلامی ہو من ضیق الدنیا الى ساعتها ومن جور الادیان الى عدل الاسلام, کہ جتنے سارے مذاہب دنیا میں سب میں ظلم ہے, ان سارے ظلم, زور و ظلم سے نکال کر ہم سب کو اسلام کے عدل میں لانے کے لیے آئے. وہی جو بات ان کی تھی اس کی یاد دہانی اس زمانے میں اس محنت سے ہو رہی ہے کہ لوگ لوگوں کی غلامی نہ کریں, اللہ کی غلامی کریں اور رسول اللہ کی غلامی کریں. جن کی غلامی کرنے کا حکم دیا گیا, جن کو اسوہ حسنہ بنایا گیا, اس کے لیے کہا جا رہا ہے کہ بھائی اللہ کے راستے میں نکل کر
اپنے ذہن کو اس غلامی سے آزاد کریں. ابھی ہمارے سب کے ذہن غلام ہیں، سب کے ذہن غلام. اس میں وہی بات آتی ہے بچے بچوں کی شادیوں میں، بھائی ابھی سے شادی کر کے کیا، 21 سال کا لڑکا 21 سال، اور باپ کہہ رہا ہے کہ ابھی سے شادی کر دو. بچہ اگر بات کر ایسی باتیں کرتا ہے تو کر دو، خوشحال کی بات کر رہا ہے، حلال کی بات کر رہا ہے، وہ حلال کرنے کی بات کر رہا ہے، تو کہہ رہا ہے کہ 21 ابھی نے سامنے سے کہا میری شادی کراؤ. اور لڑکی کی تو مجال ہے، چاہے وہ حرام کاری کرتی رہے زندگی بھر، دوست بناتی رہے زندگی بھر اپنے، لیکن مجال ہے اپنے اس معاشرے میں کوئی منگنی کی ہوئی بیٹی اپنے باپ کو کہے کہ ابا میری شادی کروا دو، نہیں کہہ سکتی، چاہے وہ دوستانے کرتے رہے اپنے. یہ سارے بندھن ہیں، یہ تو ایک مثال میں نے عرض کی. باقی زندگی کے جتنے شعبے ہیں ان تمام شعبوں میں ہم بندھنوں میں بندھے ہوئے ہیں. یہ محنت اس کی ہے کہ ہم اللہ رسول کی غلامی میں آئیں، ایک دوسروں کو سمجھاوے. یہ روزانہ 2.5 گھنٹہ جو مانگا جاتا ہے بھائی، ہر مسلمان مسجد کی محنت کے لیے 2.5 گھنٹہ فارغ کر کے دو تین کی جماعت بنا کر گھر گھر جا کر ایک ایک مسلمان سے اللہ کی بڑائی اور اس کی عظمت کا مذاکرہ کریں، ایک ایک مسلمان کو حقائق سے آگاہ کریں کہ بھائی موت کا جھٹکا کس وقت آئے گا پتہ نہیں ہے، اور یہ قبر حشر اور آخرت کے مناظر ہمارے سامنے ہیں، اور دنیا کی چند دشواریاں اگر ہمارے سامنے ہیں، چند مشقتیں ہیں، تو ان مشقتوں کا اللہ نے بہت بڑا بدلہ ہمارے لیے تیار کر رکھا ہے. اللہ نے ایمان والوں کے لیے ان کی دنیا کی مشقتوں اور محنت کے بدلے میں جنت تیار کر رکھی ہے، جس جنت میں اسے ہمیشہ رہنا ہے، وہاں اس کو کوئی نکالے گا نہیں، وہاں جو مرضی میں آیا کرے گا وہ، کوئی نکالنے والا نہیں ہوگا. وہ اللہ نے ایمان والوں اپنے پرہیزگار بندوں کے لیے تیار کر رکھی ہے، جو اپنے آپ کو یہاں گناہوں سے بچنے کی مشقت جھیلتے ہیں، جو یہاں پر نیکیوں میں لگنے کی مشقت برداشت کرتے ہیں، جو یہاں اپنے نفس پر پتھر رکھتے ہیں. اللہ نے ایسے نیک بندوں کے لیے اپنی جنت تیار کر رکھی ہے. وَتِلْكَ الْجَنَّةُ الَّتِي أُورِثْتُمُوهَا بِمَا كُنْتُمْ تَعْمَلُونَ، کہ وہ تمہارے یہ وہ جنت ہیں جن کا ہم تمہیں وارث بنائیں گے تمہارے اعمال کے بدلے میں، تم بھی اور تمہاری بیویاں اس کے اندر مزے کرو. لَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ، کہ تم اپنے جی کی چاہت کے جتنا سامان ہے وہ سارا اس نے تمہارے لیے مہیا، جو کرنا ہو کر لیا. اس کی باتیں ہمیں کرنی، ہم سوچیں ذرا، یہ جو باتیں ابھی مذاکرے میں آئی ہیں پچھلے مہینے میں ہم کتنی مرتبہ اس کو بولے سنے ہیں. ہم نے گھر میں اپنے بچوں کو لے کر، یہ حقائق ہیں، یہ سامنے ہمارے برائل ہیں، ہماری منزلیں ہیں. حکومت وہاں اعلان کرتی ہے کہ بھائی اگلے دنوں میں بارش، بہت سخت سیلاب کی خبر ہے، حالانکہ ساری 90% جھوٹی ہوتی ہے. تو وہاں گھر گھر میں چرچے شروع ہو جاتے ہیں، بھائی سخت سیلاب کی خبر ہے، جتنے علاقے ندی کے دریا کے قریب ہے سب منتقل ہو جاتے ہیں، اور حکومت نے خبر دے دی، سارا نظام درہم برہم ہو جاتا. جو اندر شہر والے وہ بھی گھبرا جاتے ہیں، بھائی سیلاب زیادہ ہوگا تو دکانیں بند ہو جائیں گی، ٹرانسپورٹیشن بند ہوگا، تو کوئی تیل کا اسٹاک کر رہا ہے، کوئی چاول اسٹاک کر رہا ہے، یہ سارا ہوتا ہے کیونکہ وہ ایک خبر پر اس کے چرچے شروع ہوئے گھر گھر میں. اتنی بڑی خبر حضور علیہ الصلوۃ والسلام نے اور اللہ نے دی ہے، بھائی ہر نفس کو موت کا مزہ چکھنا ہے، کل نفس ذائقۃ الموت. کیا ہمارے پاس اسی کوئی تیاری ہے؟ اور کس وقت چکھنا ہے کسی کو پتا ہے؟ کوئی تیاری اس کی نہیں. وہاں حکومت اعلان کرے کہ بھائی سیلاب ہوگا تو دکانیں ٹرانسپورٹیشن بند ہیں، تو ہر آدمی کل کی روزی کی فکر میں لگ جاتا ہے، بھائی گھر میں سالن چاول کا اسٹاک کرو، ورنہ اگر ٹرانسپورٹیشن بند ہوا تو تکلیف ہو جائے گی. بجلی والا کہہ رہا ہے بھائی بند ہو جائے گا، تو ہر آدمی انویٹر کا جنریٹر کا انتظام کرتا ہے، بھائی 2-3 دن تک بجلی نہیں ہے کیا کریں گے، کم از کم کچھ نہیں ہے. تو غریب سے غریب آدمی موم بتی کا باکس لا کے رکھ دیتا ہے، اور یہاں اللہ خبر دے رہا ہے کل نفس ذائقۃ الموت وإنما توفون أجوركم يوم القيامة من زحزح عن النار وأدخل الجنة فقد فاز. اس کا پتہ ہی نہیں ہے ہم کو، یہ محنت ہے کہ روزانہ گھر گھر جا کر دو تین آدمی مل کر ایک آدمی کو لے کر بیٹھے اور اس سے ساری باتیں کریں کہ بھائی ہمارے سامنے سارے یہ سارے مناظر ہمارے سامنے، ابھی آنکھیں بند ہوئی تو سب شروع ہے. اس لیے اگر 2.5 گھنٹے لگانے پڑے تو زیادہ ہے، بولو نا بھائی. اس لیے کہا جا رہا کہ ہر ایک اپنے 2.5 گھنٹہ فارغ کرے اور اچھا وقت دے. عشاء بعد مری بول رہی اللہ کے نام، مر چکے اپن کھائے گا اسے، میں ہے کوئی اللہ کے نام پر لینے والا اسے. عشاء کے بعد کا وقت آدمی تھکا ہوا ہے، دن بھر اس کا دماغ بھی پکا ہوا ہے اور اس کی باڈی تھکی ہوئی، صبح سے 9 بجے سے 10 بجے سے کام پر چلا ہے، ظہر عصر مغرب عشاء. اب وہ کہہ رہا ہے عشاء بعد میں جا کر دین کی محنت کروں, کیسے کرے گا؟ خود ہی سوچو, صبح سے فجر بعد سے ہی شروع کریں گے, نہیں بیٹھو دو تین تین جماعتیں بنا کر ہر مسجد کے اطراف میں, ہر محلے میں پھیلے اور چارے لوگوں کے پاس ملے لوگوں کو, فوراً اگر اشراق کے بعد نکلے, دستک دے گھر پر مسلمان بھائی ہمارا, اب اسے اللہ کے لیے ملنے جا رہے ہیں, موقع ہے اس وقت ملاقات کا کر لیں گے, نہیں ہے آگے بڑھ جائیں گے, ایک محور قائم کریں گے کہ دین کی باتیں, ایمان یقین کی باتیں, آخرت کی باتیں, جو حقائق ہیں, جو اچھی سچی باتیں ہیں اور جو سب کی ضرورت کی باتیں ہیں, ان باتوں کو آپس میں کرنے کا ماحول بنا. گھروں میں بھی اس کی باتیں ہو رہی ہے روزانہ, ہم سوچیں غیر ضروری باتیں, غیر ضروری باتیں, کھیل کود کی, لایانی کی, اور حالات حاضرہ, اخبار, اور وہاں یہ ہوا, امریکہ میں یہ ہوا, چائنا میں ہوا, جاپان, روزانہ نئی خبریں, بلکہ نئی ہوتی تو لوگ پوچھنے میں آ جائیں گے نہیں بھائی, جو خبریں اللہ نے بیان کی, جو خبریں حضور علیہ السلام نے بیان کی, اس کے بارے میں ہر ایک کی وہ ضرورت کی خبریں, خبر حشر نشر جنت جہنم, یہ آئندہ کی خبریں, فتن کی خبریں حضور نے دیے کہ آخر زمانے میں کیا کیا ہوگا, اس وقت چوکنا رہنے اور احتیاط کے پہلو حضور نے بتائے, اپنی امت پر شفقت کی اور آگے سے خبر دی کہ بھائی دجالی فتنوں کا ظہور ہوگا, دھوکہ دہی عام ہو جائے گی, سود عام ہوگا, بے حیائی عام ہوگی, اور ایسا ہوگا اولاد ماں باپ کی نافرمان ہوگی, یہ ساری خبریں حضور علیہ السلام نے دی, چوکنا کرنے کے لیے دی ہیں, چوکنا کرنے کے لیے کہ ماں باپ ہوشیار رہے اپنے بچوں سے کہ کہیں ہمارے بچے اس فتنے کے زد میں آ کر ہمارے نافرمان نہ بن جائے, شوہر چوکنے رہے کہ کہیں میری بیوی اس فتنے کے زد میں آ کر جو حضور نے خبر دی ہے بے حیا نہ بن جائے, باپ چوکن نہ رہے کہ کہیں میری بچی بے حیا نہ بن جائے اس فتنے کی زد میں آ کر جس کی خبر حضور نے دی ہے, کہیں میں خود اس میں مبتلا نہ ہو جاؤں جس فتنے کی حضور نے خبر دی تھی کہ دجالی فتنے ظہور ہوگا اور بڑے دجال سے پہلے چھوٹے چھوٹے دجال آئیں گے, دھوکہ دہی عام ہو جائے گی, تو کہیں میں دھوکہ نہ کھا جاؤں اپنے آخرت کے معاملے میں, اس لیے حضور نے یہ خبریں ہیں جس کو آپس میں بولنا ہے, یہ خبروں کو بتانا ہے دوسروں. صحابہ کہتے ہیں کہ حضور علیہ الصلوۃ والسلام جب دجال کا تذکرہ کرتے تھے ہمارے درمیان میں تو اس انداز میں کرتے تھے کہ ہم سمجھتے تھے کہ دجال مسجد کے پیچھے کھڑا ہے باغ میں, کھجور کے باغ میں, ابھی اندر داخل ہو جائے گا, اور حضور فرماتے تھے کہ ہر نبی نے اپنی امت کو دجال کے فتنے سے چوکنا کیا ہے. تو ہم سوچیں, ہم نے گھر میں بیوی کو بتایا, وہ جانتی ہے کہ دجال کون ہے, اپنے بچوں کو پتا ہے دجال کیا ہے, اور یہ جتنے فتنوں کا ظہور ہے ان فتنوں سے متعلق جو خبریں حضور نے دی ہیں وہ ان فتنوں کا, اور ان فتنوں کو اپنی ذات سے ان فتنوں سے بچنے کا کیا علاج ہے, کیا علاج ہے, وہ ہم نے اپنے بچوں کو نہیں بتایا. حالانکہ یہ فتنے بڑے زبردست ہیں, دنیا کے معمولی فتنے جو ہیں اگر آپ نے آزمائش میں آیا مال میں, کھانے پینے میں, بیماری میں, یہ بڑے فتنے نہیں ہیں, اس لیے کہ ان فتنوں کا عین آدمی کی موت پر ہو جائے گا, لیکن موت سے جو فتنے شروع ہوں گے یا موت سے پہلے ان فتنوں میں جو حضور علیہ السلام نے خبر دیا آدمی مبتلا ہو گیا ہے تو ایسی بری موت مرے گا کہ پھر مرنے کے بعد اس کے پاس کوئی چانس نہیں ہوگا. اس لیے ڈھائی گھنٹہ کیا کہا جا رہا ہے, یہ صرف تشکیل کے لیے ڈھائی گھنٹہ, حضرت رحمت اللہ علیہ فرماتے تھے کہ ہمارے یہاں تشکیل تو چھٹا نمبر ہے, اس سے پہلے پانچ نمبر ہے, ایمان, نماز, علم, ذکر, اکرام, اخلاص, پھر اس کے بعد تشکیل کا نمبر ہے, گھر گھر جا کر ایک ایک مسلمان سے مل کر اس سے بات کی جائے, ایمان, ایمانیات سے متعلق, مغیبات سے متعلق, عبادات سے متعلق, قرآن کی تلاوت و علم سے متعلق, اللہ کی یاد, اس کے ذکر اور دعاؤں سے متعلق, اکرام, اخلاق اور احسان و ایثار سے متعلق, اور کاموں کو اللہ کے لیے کرنے کا اخلاص اور للہیت کے جذبے سے متعلق, اور ہر ایمان والے کو جان و مال امانت سمجھ کر اللہ کے راستے میں اس کو لگانے سے متعلق, 20 منٹ, 25 منٹ, آدھا گھنٹہ, جیسا موقع, جیسا اس کا وقت ہے, جس حساب سے اس آدمی سے باتیں کریں گے اس کی بیٹھ کر, اور پھر اس کو اس کے لیے تیار کریں گے, یہ ڈھائی گھنٹے کا مقصد ہے. اس کے لیے روزانہ بیٹھ کر مشورہ کرنا ہے کہ سارے مسلمان بیٹھے مسجد, دو پانچ آدمیوں کا کام نہیں, سارے مسلمان بیٹھے اور مل جل کر سوچے کہ ہمیں کیا کرنا ہے, ہمارے محلے کے دینی حالات کو بہتر بنانے کے لیے ہم کیا کریں, اور پوری امت میں پورا دین زندہ ہو اس کے لیے ہم کیا کر سکتے ہیں, ہم کیا لگا سکتے ہیں, اس کا مشورہ ہے, کتنی جان, کتنا مال, ڈھائی گھنٹے, تین گھنٹے, چار گھنٹے, اور اس دوران میں ہم لوگوں پر اللہ کے بندوں پر خرچ کر کے چائے پلا کر ناشتہ کروا کے کھلا کر بیمار کی عیادت کر کے اور مصیبت زدہ کی تعزیت کر کے پریشان حال کے کندھے پر ہاتھ رکھ کے اس کو تسلی دے کر ہم کتنا کر سکتے ہیں اس کا مشورہ کرنا کہ میں کیا کروں, میں کتنا اپنی جان و مال اللہ کے نام پر لگاؤں. اس کے لیے روزانہ چونکہ آدمی کو سنے گا اس کے پاس کچھ آوک ہوگی تو چاوک ہوگی, آدمی سن ہی نہیں رہا کوئی دین کی بات ہو. اس لیے کہا روزانہ آدھا گھنٹہ فضائل کے حلقے میں بیٹھ کر حضور علیہ السلام کے ارشادات اور آپ کی مبارک باتوں کو آدمی سنے تو آوک ہوگی اس کے پاس. جب یہ آوک ہوئی ہے تو اس میں سے لوگوں کو دے گا, آوک نہیں ہے تو پھر کیا کرے گا, پھر سے پھر دو چار مثالیں کی بات کرتا رہے گا اور کچھ ہوگا تو اس کے پاس نہیں بھائی صاحب تم کو جانا پڑے گا. بھائی کچھ ترغیب دو اس کو, کچھ فضائل بتاؤ, لیکن فضائل بتا رہے کب ہو, جب آوک ہوئی ہے تو پھر بتائے. اس لیے کہا جا رہا ہے کہ آدمی تعلیم کے حلقوں میں گھنٹوں پر بیٹھ کر سنے تاکہ آوک ہو اس کے پاس, اور اس آوک سے پہلے خود فائدہ اٹھائے گا. ان فضائل کے استحضار کے ساتھ نماز روزہ ذکر تلاوت عبادت خدمت اور پھر اس کی ترغیب دوسروں کو بھی دے. اس کے لیے تعلیم ہے, وہی تعلیم اپنے گھر میں کہ بیوی بچے یہ ہمارے پاس امانت ہے, ان کی ذہنی تعمیر کرنا یہ ہمارے ذمے ہے, بچوں کی بچیوں کی ان کے مزاج میں دین داخل کرنا یہ ہمارے ذمے ہے, ان کے مزاج میں دین ان کی طبیعت بن جائے, بچوں کی بچیوں کی دین طبیعت بنے ان کے مزاج میں دین داخل ہو پھر کوئی پرابلم ہو. ان کے بچپن میں ان کے مزاج میں دین داخل کر دیا اب ماں باپ بے فکر ہو جائے, لیکن بچپن میں ان کے مزاج میں دین داخل نہیں کیا, ان کا ذہن دینی نہیں بنایا, چاہے گھر میں قرآن شریف کے 10 نسخے لا کر رکھے اور دینی کتابوں کا پورا بنڈل لا کے رکھ دیا اور انٹرنیٹ پر ساری ویب سائٹیں دین کی کھول کے رکھ, لیکن بچوں کا دینی مزاج نہیں بنایا. بچوں کا دین تو قرآن شریف کے نسخے نسخے شابان سے شابان صاف ہوں گے, وہاں سارے بنڈل پڑے کے پڑے رہیں گے, کتب خانے یوں ہی کانچ کے شیشوں کے اندر زینت بنے رہیں گے. ان کا مزاج دینی نہیں ہے وہ کیوں دین پڑے گی, ان کا مزاج دینی ہوگا تو ان کے پاس کتاب نہیں ہوگی تو اپنے پیسے جو جمع کریں گے ان جمع کیے ہوئے پیسوں سے کتاب خرید کر لا کر اپنا دین دے دیں گے. وقت نہیں ہوگا تو کسی طرح وقت بچا کر ایک گھنٹہ نکال کر کہیں جا کر قرآن شریف پڑھیں گے. ان کا مزاج دینی بچپن میں بنایا اور بچپن میں یہ فکر نہیں ہوئی, پل نہیں تو بھائی جیسے جا رہے ہیں چڑھنے کو, کبھی وہاں گھومنے گئے کبھی یہاں گئے کبھی وہاں لے گئے کبھی یہاں, اور وہی ساری دنیا کے منظر ان کو دکھائے.